नमस्कार, समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। काठमाडौँको बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणले यति बेला नेपाली राजनीति तातेको छ। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 175 जना विरूद्ध मुद्दा दायर गरेको छ, जसमा नेपाली कंग्रेसका उपसभापति पूर्व मन्त्री विजय कुमार गच्छदार पनि परेका छन्। कांग्रेसले यस प्रकरणमा आरोपित गच्छदार विरूद्धको मुद्दाको विषयलाई सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको बताएको छ। यही प्रकरणमा कंग्रेसले संसदको बैठक समेत अवरूद्ध गर्दै आएको छ भने सड़कबाट पनि विरोध गरेको छ। कांग्रेसले अख्तियारको यो कदमका विरूद्ध सदन र सड़कमा विरोध गरिरहँदा अर्कोतर्फ भ्रष्टाचार र अनियमिततामा कोही कसैले छूट पाउनु हुँदैन भन्ने आवाज पनि सशक्त छ। मुलुकमा हरेक निकायमा भ्रष्टाचार तथा अनियमितता भइरहेको भन्दै आम नागरिक निराश भइरहेका बेला यति धेरै संख्यामा एकैचोटि अख्तियारले दायर गरेको मुद्दाले भ्रष्टाचार र अनियमितता विरूद्ध अब केही हुन्छ कि भन्ने आशा पनि जगाइदिएको छ। तर यदि राजनैतिक पूर्वाग्रहले धमाधम यस्ता गतिविधि भएमा भने यसले थितिभन्दा बेथिति निम्त्याउने विश्लेषण पनि गरिएको छ। आज हामी यिनै विषयमा नेपाली कंग्रेसकी सांसद एवं सचेतक पुष्पा भूषालसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। पुष्पा भूषालज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, अब यहाँहरूले संसदको बैठक अवरूद्ध गर्दै आउनु भएको छ, दुईचोटि अवरूद्ध भइसक्यो, अब आज बस्ने कार्यतालिका छ, अब आज के निर्णय गर्दै हुनुहुन्छ, संसदको बैठक चल्छ कि चल्दैन। अब अर्कोतर्फ यहाँहरूको मुख्य माग भनेको, मुख्य विषय भनेको आफ्ना नेतालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछेर मुद्दा दायर गर्नु हो। अब यो विषय अदालतमा गइसकेको छ, अदालतमा प्रवेश गरिसकेको छ। अब अदालतमा प्रवेश गरिसकेको विषयलाई संसदमा उठाएर संसद विरोध यहाँहरूले गरिरहँदा सन्देश चाहिँ सकारात्मक भन्दा नकारात्मक गइरहेको छ नि।
सबभन्दा पहिला त हामीले के कुरामा स्पष्ट हुन जरुरी छ भने संसद भनेको सरकारलाई निगरानी राख्ने, सुझाव दिने, सरकारले गरेका गलत कामहरू, गलत प्रभावहरूको विरुद्धमा एउटा वैधानिक ठाउँ हो जहाँ हामी प्रमुख प्रतिपक्षी दलले त्यसको प्रतिवाद गर्ने र संसदमा प्रभावकारी भूमिका खेल्ने आफ्नो जिम्मेवारी एउटा संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दलको काँधमा रहेको छ। र काङ्ग्रेसले हमेसा एउटा यो परिवर्तन पश्चात मुलुकले प्राप्त गरेको परिवर्तन र त्यसपछि हामीले प्राप्त गरेको समावेशी लोकतन्त्र र संवैधानिक उपलब्धिहरू र एउटा संवैधानिक अभ्यास अनुसार सरकार अगाडि बढ्नुपर्छ भन्ने मान्यताको साथ सधैँ आवाज उठाइराखेको पार्टी पनि हो। र तेस्रो कुरा, संसदमै या संसद बाहिर पनि नेपाली काङ्ग्रेसले हिजोको दिनमा परिवर्तन प्राप्त गरिसकेपछि मुलुक एउटा आर्थिक समृद्धितिर अगाडि बढ्नु पर्दछ, त्यसको लागि भ्रष्टाचारका कुराहरू, शान्ति सुरक्षाका कुराहरू, हत्या हिंसा बलात्कारका घटनाहरू घट्नु हुँदैन। यसले न त लोकतन्त्रलाई स्थायित्व दिने सक्छ, न त आर्थिक समृद्धि नै प्राप्त गर्न सक्छ भनेर काङ्ग्रेसले हिजोको दिनमा पनि संसदभित्र होस् वा पार्टीभित्र होस् वाइट बडीका कुराहरू हेर्दै जाने भने त्यसपछि एमसिएलका कुराहरू, मेलम्ची खानेपालीका कुराहरू, बुढी गण्डकीका कुराहरू, जति पनि या नेपाल ट्रस्टकै कुराहरू, यसले मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउँदैन, यसले भ्रष्टाचारलाई अझै बढी प्रशय गर्छ र यस्ता कुरामा सरकार अत्यन्त संवेदनशील हुनुपर्दछ भनेर पटक पटक आवाज पनि उठाएको हो। तर अहिले भर्खरैको घटना, तपाईँले भने जस्तै भर्खरैको घटना बालुवाटार जग्गा प्रकरणका कुरा हेर्दाखेरि जुन किसिमबाट संविधानले बनाएको यत्रो ठुलो आयोग, यत्रो महत्वपूर्ण आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जसले एउटा तटस्थता र निष्पक्षता कायम गर्छ र आफ्नो कामबाट पनि त्यो प्रमाणित गर्छ भन्ने कुराको अपेक्षाको साथ यो आयोगको गठन भएको हो। तर यो आयोगको काम कारवाही हेर्दाखेरि भर्खरै जुन किसिमबाट 22 गते विशेष अदालतमा मुद्दा दायर गर्यो, त्यो मुद्दा दायर गर्दाखेरिको प्रकृति र आधारहरू हेर्दाखेरि, तथ्यहरू हेर्दाखेरि अख्तियार सरकारको प्रत्यक्ष ढङ्गबाट प्रभावमा परेको देखियो। किनभने सरकारले राजनैतिक प्रतिशोध लिन सक्छ, सरकारमा भएको दलले अरू दललाई कमजोर गराउने किसिमबाट कामहरू गर्ने, बजेटहरूलाई केन्द्रीकृत गर्ने वा अरू साधन स्रोत शक्तिहरूलाई सरकारले दुरुपयोग गर्ने वा आफ्नो पार्टी स्वत रूपबाट त्यसलाई बढीभन्दा बढी चरम प्रयोग गरेर मुलुकलाई एउटा आर्थिक सङ्कटतिर लग्न सक्छ. तर अख्तियार भनेको त्यो होइन, अख्तियारले कसैको पनि प्रभावमा नपरिकन आफ्नो काम कारवाही गर्नुपर्ने थियो. तर हामीले के देख्यो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिधै यो प्रकरणमा एउटा राजनीतिक प्रतिशोधको आधारमा एउटा भनौँ विभेदकारी ढङ्गबाट र बिना तथ्यको आधारमा जुन किसिमबाट हतारोमा मुद्दा दायर गरे, यसबाट एउटा राजनीतिक प्रतिशोध स्पष्ट रूपबाट देखियो. र त्यसपट्टि के प्रमाणित भयो भने अख्तियार दुरुपयोग पनि सरकारको प्रभावमा आयो, वा सरकारले प्रत्यक्ष ढङ्गबाट यत्रो ठुलो अङ्गलाई पनि अब प्रभावित पार्न खोज्यो भन्ने बित्तिकै यसपट्टि के प्रश्न हुन्छ भन्दाखेरि, जब सरकारले कार्यपालिकाले एउटा संविधानले परिकल्पना गरेको यत्रो महत्त्वपूर्ण संवैधानिक अङ्गमाथि आज अख्तियार दुरुपयोगमाथि प्रभाव पार्न खोजेको छ, उसले मानवाधिकार राष्ट्रिय मानवाधिकार आयोगलाई कमजोर गराउन खोजेको छ, राष्ट्रिय सुरक्षालाई कमजोर गराउन खोजेको छ विधेयकहरू ल्याएर भन्दाखेरि, यो सम्पूर्ण कुराहरूबाट के देख्छ भने एउटा लोकतान्त्रिक अभ्यास कमजोर हुने र नेपाली जनताले नेपालले प्राप्त गरेको यो राजनीतिक रूपान्तरणको अभ्यासै गलत ढङ्गबाट सरकारले सरकारमा बसेको पार्टीले जो अब अभ्यासको थालनी गर्यो, यसको एउटा प्रारम्भ चाहिँ फेरि अहिले एउटा केही विधेयक लिएर आएर अरू अङ्गलाई प्रभावित पार्न खोज्यो, जस्तो राष्ट्रिय मानव अधिकार आयोगलाई सुरक्षा परिषदहरूलाई प्रेस स्वतन्त्रताहरूलाई जुन एउटा लोकतन्त्रको खम्बा पनि हो त्यसलाई भत्काउने कमजोर गराउने र राज्य नियन्त्रण संस्था बनाउन खोजेको थियो, त्यसको पनि हामीले विरोध गरिरहेका छौँ. त्यो सँगसँगै तपाईँले भने जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो एउटा तटस्थ संस्थालाई यो पनि संवैधानिक अङ्गलाई अब सरकारले राज्यले आफ्नो नियन्त्रणमा राख्न खोज्ने आफ्नो प्रभावबाट मुद्दा दायर गराउन खोज्ने र त्यो मुद्दामा नितान्त एउटा राजनीतिक प्रतिशोधको भावना विभेदकारी व्यवहार देखिसकेपछि अब यसको विरोधमा नेपाली काङ्ग्रेसले सदन र बाहिर पार्टीमा यस्तो आवाज चाहिँ उठाएको.
अब राजनैतिक दलहरूले आफ्ना नेता कार्यकर्ता विवादमा परे वा विपक्षीलाई जोगाउन खोजे मात्र विभिन्न विषयमा विरोध गर्ने परिपाटी छ. अहिले चाहिँ तपाईँहरूका नेता विजय कुमार गच्छेदारलाई यो प्रकरणमा मुछिएको छ, उहाँ विरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ. यही कारणले मात्र यी यो घटनालाई राजनैतिक पूर्वाग्रहका आधारमा प्रेरित भन्न मिल्ला र
मैले दुईटा कुरा गरेँ. एउटा कुरा के गरेँ भने हामीले संविधानबाट प्राप्त गरेको संवैधानिक उपलब्धिहरू जसले जनताको अधिकारलाई सुरक्षित गर्छ, जसले एउटा संसदीय लोकतान्त्रिक पद्धतिलाई स्थिर ढङ्गबाट अगाडि बढाउँदछ, जसले मुलुकको आर्थिक समृद्धितिर अगाडि बढाउँदछ, त्यो अहिले हामी प्राप्त गरेको लोकतन्त्रलाई हामीले कसरी परिभाषा पनि गर्छौँ भने यो भनेको एउटा नागरिक स्वतन्त्रतासँग जोडिएको उपलब्धि पनि हो भने अर्कोतिर विकाससँग जोडिएको उपलब्धि पनि हो अहिलेको यो परिवर्तन. तर सरकारले अहिलेको सरकार जसले संविधान जारी भइसकेपछि पहिलो पटक जनताबाट बहुमत प्राप्त गरेको सरकार, त्यति मात्रै होइन दुई तिहाईको मतको नजिक पुगेको सरकार, जसले पाँच वर्षसम्म जनताका यी अपेक्षालाई पूरा गर्नको लागि एउटा दिगो ढङ्गबाट स्थिर ढङ्गबाट शासन चलाउन सक्छ, पन्ध्र साल पछिको सरकार हेर्ने हो भने अहिलेको सरकारले मात्रै यत्रो दुई तिहाईको समर्थन प्राप्त गरेको उदाहरण पनि छ. यो सरकारको लागि अवसर पनि थियो, तर यो अवसर चाहिँ केवल चुनाव जितेर सरकार बनाउने अवसर मात्रै होइन, अहिलेको अवसर भनेको प्रधानमन्त्री र मन्त्री बन्ने मात्रै अवसर होइन, आखिर दुई वर्षभित्र यो सरकारले जनताको अधिकारको सुरक्षा मुलुकको आर्थिक समृद्धिको लागि कुन योजनाहरूलाई परिपालना गर्यो भनेर समीक्षा गर्नुपर्ने विषय पनि हो. किनभने यसमा सरकार बहुमतता भन्ने बित्तिकै संविधानलाई प्रभावित पार्न खोज्ने, संविधानभन्दा माथि कानुनभन्दा माथि गएर आफ्नो शासन पद्धतिलाई अगाडि बढाउन खोज्ने, वा भनौँ सरकारले यदि भ्रष्टाचारसँग यति नै गम्भीर थियो भने सरकारले संसदमा उठेका यावत कुराहरू व्हाइट बडीका कुराहरूमा छानबिन गर्न सक्दथ्यो, नेपाल ट्रस्टलाई नै यसरी कानुन दुरुपयोग गरेर एउटा आर्थिक ट्रस्टलाई फाइदा हुने गरी सम्झौता गर्नुपर्नेमा आर्थिक रूपबाट ट्रस्टलाई अत्यन्त बलियो बनाउने गरी सम्झौता गर्नुपर्नेमा आफ्नो निहित स्वार्थको लागि सरकारले निर्णयहरू गरेको छ. बुढी गण्डकी एउटा प्रतिस्पर्धाबाट दिनुपर्ने जलस्रोतका योजनाहरूलाई बिना टेन्डर दिएको छ. मेलम्ची खाने पानी जुन एक वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने लक्ष्यको साथ नेपाली काङ्ग्रेसको समयमा सुरु गरेको योजना थियो, त्यसमा अहिले अरबौं खरबौं पैसाहरू अझै थप लगानी गरेर मेलम्ची आजसम्म पुरा हुन सकेको छैन। त्यस्तै किसिमका यावतको एनसिओका कुराहरू जुन कर उठाउनु पर्ने थियो सरकार, त्यसको लागि सरकारलाई चिन्ता नहुने, तर सरकारलाई चिन्ता मात्रै के हुने भन्दाखेरि एउटा राजनीतिक पूर्वाग्रहको आधारमा नेपाली कङ्ग्रेसको नेतालाई, प्रमुख विपक्षी दलको नेतालाई एउटा राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाउनको लागि एउटा यत्रो ठुलो संवैधानिक आयोगलाई प्रभावित पार्ने कुराहरू स्पष्ट नेपाली जनताले देखि पनि सकेको, बुझि पनि सकेको अख्तियारको आरोप पत्रलाई सरसर्ती हेर्दै जाँदाखेरि चाहिँ यत्रो विभेदकारी ढङ्गबाट जुन किसिमबाट यो प्रकरणमा आरोपहरू पत्रहरू लगाएको छ, कुनै सचिवलाई यस्ता यो पालुवाटारको जग्गाको प्रकरणमा कुनै सचिवमाथि मुद्दा दायर गरेको छ, कुनै मुख्य सचिवमाथि मुद्दा दायर गरेको छैन। अब यस्तै किसिमबाट जुन एउटा गलत भन्सायबाट अख्तियारले जुन मुद्दा दायर गरेर आफ्नो अस्तित्वमाथि पनि एउटा प्रश्न चिन्ह खडा गरिदिएको छ, यसले लोकतान्त्रिक अभ्यास अगाडि बढ्न सक्दैन नि। जब एउटा सरकारले सरकार बनाउने हो, प्रधानमन्त्री बन्ने हो, मन्त्री बन्ने हो, तर उसको अधीनमा प्रभावित भएर जब संवैधानिक अङ्ग अख्तियार जस्तो अङ्गले यत्रो प्रभावित भएर आफ्नो काम कारवाही अगाडि बढायो भने हामीले अब यो मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्नको लागि यो सरकार इमान्दार छ भनेर अब कसरी विश्वास गर्ने?
तर पुष्पा भुषालज्यू, अब तपाईँहरूको नेतालाई मुद्दा दायर गर्ने बित्तिकै तपाईँहरू सदन र सड़क तताउन खोज्ने, तर यहाँले अघि नै उल्लेख गरेको जस्तै सरकारका यति मुद्दाहरू छन्, यी मुद्दाहरू चाहिँ त्यतिकै थाँती रहेको छ, वाइल्ड बर्डीदेखि लिएर मेलम्ची खानेपानी आयोजनादेखि लिएर अन्य विविध विषयहरू छन्, ती विषयहरूमा चाहिँ तपाईँहरू चाहिँ मौन बस्दिने यो क्रियाकलाप चाहिँ आम जनतालाई मन परेको छैन फेरि?
जनताले कम्युनिस्ट पार्टीलाई बहुमतमा पुर्याएको, आफ्नो मतबाट पुर्याएको छ, तर कम्युनिस्ट पार्टी सरकारमा गए पनि कम्युनिस्ट शासन स्वीकार गरेको होइन। उसले हामीले प्राप्त गरेको संविधान लोकतान्त्रिक अभ्यास अन्तर्गत रहेर यो संविधान मानेर, कानुन शासन मानेर, भ्रष्टाचारलाई न्यून गरेर मुलुकलाई आर्थिक समृद्धितिर लिएर गएर जनताको अधिकारलाई सुरक्षित गर्ने गरी काम गर्नुपर्दछ भनेर पनि संविधानको घेराभित्र राखेको छ सरकारलाई। र सरकार भनेको एउटा जब गलत कामहरू गर्दै जान्छ, जब संविधानलाई कमजोर बनाउन खोज्छ, जब संवैधानिक अङ्गहरूमाथि प्रभावित पार्न खोज्छ, जब लोकतान्त्रिक एउटा स्वतन्त्रताका खम्बाहरूलाई जब प्रभावित पार्ने गरी विधेयकहरू लिएर आउने कोसिस गर्छ, त्यसको लागि त प्रमुख प्रतिपक्षी दलले पटक पटक आवाज उठाएकै हो नि। अब उदाहरणको रूपमा अहिले आएर सदन अत्यन्त ढिलो ढङ्गबाट प्रारम्भ भयो, सभामुख निर्वाचनको कुराहरूलाई सत्तारूढ दलहरूको आपसी आन्तरिक विवादको कारणले, सहमति नभएको कारणले संसदलाई समेत बन्धक, एक महिनाभन्दा बढी बन्धक बनाएर यी सम्पूर्ण कुराहरू उठाउनु पर्ने कुराहरू, काम कारवाहीहरू गर्नुपर्ने स्थानलाई नै, थलोलाई नै बन्धक बनाएर सरकारले एक महिनासम्म राख्यो, बन्धक बनायो, र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यसको विरोध गरेर अब सदनलाई स्थगित गर्नको लागि काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलले सहयोग गर्न सक्दैन, साथ दिन सक्दैन, आन्तरिक विवाद छिटो मिलाउनु पर्यो भनेर दबाब दिइसकेपछि मात्रै सरकारले सभामुखको उम्मेदवारीको चयन गरेर संसद खोल्नुपर्ने वातावरणको सृजना भयो एउटा। दोस्रो कुरा, सदनमा पटक पटक दुई वर्षभित्र यत्रो ठुलो जनताले, यत्रो राज्यको पुनर्संरचना भयो, तीन तहको निर्वाचन भएको छ, हेर्नुहोस् तीन तहको निर्वाचनमा संघीयताले आफ्नो स्वरूप लिनुपर्ने संरचना त बनायो, तिनकै संरचनाको निर्वाचन नेपाली काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भएको उदाहरणहरू सबै छ, जनता सार्वभौम भयो, त्यो तिनका संरचना तयार भयो, तर जुन किसिमबाट हामीले राजनीतिक परिवर्तनको लागि संरचना तयार भयो, तर सङ्घले, प्रदेशले र स्थानीय सरकारले जुन किसिमबाट जनताको अधिकारलाई सुरक्षित राखेर मुलुकको एउटा आर्थिक समृद्धितिर तिनकै प्रदेशले, तिनकै सरकारले आफ्नो प्रभावकारी भूमिका खेल्नुपर्छ भनेर लिएर आएको हो नि हामीले त सङ्घीय लोकतान्त्रिक गणतन्त्र। तर त्यो अनुरूपको कामहरू जुन आशा र भरोसाको साथ जनताले मतहरू दिएको थियो, त्यो आशा भरोसा अनुसार तिनकै तहले काम गर्न सकेको हामीले अनुभूति गर्न सकेका छैनौँ, र यो कुरालाई हामीले पटक पटक संसदमा उठाएका छौँ। तपाईँले भन्नुभयो नि वाइट बडीका कुराहरू, सबभन्दा पहिला संसदमा यो कुराको प्रारम्भ नेपाली काङ्ग्रेसको नेता, संसद दलको नेता, नेपाली काङ्ग्रेसको सभापति हाम्रो सम्माननीय नेता शेरबहादुर देवालजीले सदनमा बसेर व्हाइट बडीको छानबिन गर्नुपर्छ भन्ने प्रारम्भमा उहाँले भन्नुभएको थियो। त्यस्तै अरू किसिमका भ्रष्टाचारको भू आएका अरू कुराहरू, बुढी गण्डकीदेखि लिएर मिलम्सीहरू, जुन जनताको अधिकारसँग जोडिएका कुराहरू जब भ्रष्टाचारसँग जोडिन्छन्, त्यहाँ राष्ट्रको ढुकुटीहरूको दुरुपयोग भएको कुराहरू, प्रतिस्पर्धा नभएको कुराहरू र समयमा यी कामहरू नभएर मुलुकलाई एउटा आर्थिक सङ्कटतिर लग्ने कुराहरू जब आउँछ अनि नेपाली काङ्ग्रेसले आभागी थाको, त्यति मात्रै होइन, अहिले मूल्य वृद्धिका कुराहरू पनि हेर्दै एक वर्षको समीक्षा हेर्दै जाँदाखेरि खाद्यान्नमा 10% मूल्य वृद्धि भएको छ भने यो सरकारले के हेरेर बसिराखेको छ? हामी विदेशी लगानीका कुरा गरिराखेका छौँ, नेपालमा रोजगारीको लागि अवसर सृजना गर्न नसकेर अहिले युवाहरू विदेश गइराखेका छन्। अहिले हाम्रो तथ्याङ्क हेरियो भने 1 करोड जनसङ्ख्यामा हामीले 15-50 वर्षको उमेरको युवाहरू भएको तथ्याङ्क अगाडि आइराखेको छ भने त्यो 1 करोड जनसङ्ख्या भएको युवाहरूको लागि रोजगारी सृजना गर्नको लागि यो सरकारले के पूर्वाधार तय गरेको छ भन्ने कुरामा हेर्ने हो भने अत्यन्त निराशाजनक ढङ्गबाट तथ्याङ्कहरू अगाडि आइराखेको छ। भन्दाखेरि एकातिर यो सरकारले मूल्य वृद्धि 10% अगाडि बढिराखेको छ, विदेशी लगानी हेर्ने हो भने 1 वर्षभित्र 3.5% विदेशी लगानी घटिसक्यो, यो सरकारले विश्वास नगरेर विदेशी लगानीहरू घटिसक्यो। अर्कोतिर निजी लगानीलाई प्रोत्साहन दिने गरी कुनै पनि किसिमको गतिविधि यो सरकार गर्नेतिर ध्यान दिइराखेको छैन। यसले गर्दाखेरि युवाहरूमा पनि एउटा निराशा जनक वातावरण सृजना भइसकेको छ। त्यो राजनीतिक आन्दोलन गर्नको लागि मात्रै युवाहरू, महिलाहरू, मधेसीहरू वा हरेक यो समावेशी समुदायहरू सडकमा उत्रियो, यो परिवर्तनको लागि उत्रियो। तर परिवर्तन भनेको राजनीतिक परिवर्तनको भित्र हामी आर्थिक समृद्धिको सपना पनि देखेको छ। तर त्यतातिर सरकार नगएर केवल सरकार गठन गर्ने साधन स्रोत शक्तिलाई एउटा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो निजी स्वार्थको लागि भरपूर्ण मात्राबाट प्रयोग गर्ने, दुरुपयोग गर्ने किसिमको कामहरू गर्दै जाँदाखेरि संविधानलाई नमान्ने, भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि कुनै पनि किसिमको कदमहरू नउठाउने, आर्थिक समृद्धिका कुनै पनि पूर्वाधारहरू तय नगर्ने, अब यसबाट जनतामा निराशा हुन्छ भने यी कुराहरूलाई नेपाली काङ्ग्रेसले क्रमबद्ध रूपबाट सदनमा पनि उठाएको छ अत्यन्त गम्भीर भएर। र हामी फेरि पनि दोहोऱ्याउन चाहन्छौँ, तपाईँले जुन घटनालाई लिएर बालचार जग्गा प्रकरणका कुरा गरियो भने स्पष्ट रूपबाट मैले एउटा मात्र उदाहरण दिएर यो विषयलाई म फेरि पनि म एउटा आफ्नो तर्क दिन चाहन्छु। बालुवाटार प्रकरणमा तपाईँले हेर्दाखेरि अख्तियार दुरुपयोगले कसै यस्ता किसिमका जग्गाहरू अब मैले गल्ती गरेँ र म यो जग्गा फिर्ता गर्छु भन्ने नाममा त्यो बयानको आधारमा उन्मुक्ति दिने र अरूलाई चाहिँ सजाय दिने, कुनै मुख्य सचिवलाई प्रस्ताव लिएर गए बापत उन्मुक्ति दिने र कुनै मुख्य सचिवलाई सजाय दिने, कुनै सचिवलाई के अरे प्रस्ताव लेखेको आधारमा आरोपित गर्ने, कसैलाई उन्मुक्ति दिने। भन्दाखेरि यो उन्मुक्ति राजनैतिक प्रतिशोधको आधारमा, राजनैतिक लगाउको आधारमा प्रतिशोध दिने र विभेदकारी ढङ्गबाट जुन मुद्दाहरू अगाडि दायर गरेको छ त्यसबाट अख्तियार दुरुपयोगको औचित्यतामाथि यो अङ्गको जुन सम्मानित यो आयोग हो यसमाथि धेरै ठुलो प्रश्न चिन्ह खडा भइसकेको छ। यसले मुलुकलाई भ्रष्टाचार न्यूनीकरण गर्दैन, यसले सरकारलाई सहयोग गर्ने काम मात्रै गरेको छ र राजनीतिक प्रतिशोध जुन सरकारले लिइराखेको छ त्यसलाई साथ दिइराखेको छ।
हजुर, अब हामी अन्त्यतिर आइपुगेका छौँ। अब यही प्रकरणमा यहाँहरूले संसदको बैठक अवरुद्ध गर्दै आउनु भएको छ, अब अदालतमा विचाराधीन विषय भइसकेको छ यो, अब बस्ने संसद बैठक अवरुद्ध गर्ने तयारी कंग्रेसको छ कि अब यसलाई नियमितता दिनेतर्फ कंग्रेसले तयारी गरेको छ? आजको बैठक के हुन्छ?
सबभन्दा पहिला नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भएको नाताले पनि संवैधानिक अङ्गले जब सरकारको प्रभावमा आफ्ना कामहरू प्रारम्भ गर्छ, प्रभावित हुन्छ भने यसले संविधानको अभ्यासलाई नै कमजोर गराउँछ, एउटा लोकतान्त्रिक अभ्यासलाई नै कमजोर गराउँछ। र जुन हामीले एउटा शक्ति पृथ्वीकरणको सिद्धान्तको आधारमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एकअर्कालाई नियन्त्रणमा लिने वा एकअर्कामा निगरानी राख्ने भन्ने कुराहरू, ती संयन्त्रहरू विभिन्न किसिमबाट संविधानमा उल्लेख पनि गरेको छ, तर त्यो अभ्यासलाई पनि सरकारले कमजोर गराउने किसिमबाट क्रियाकलाप अगाडि बढाइराखेको छ। त्यो सबभन्दा पहिला कुराहरू यस्ता आपत्तिजनक अभ्यासहरूमाथि नेपाली काङ्ग्रेसको गम्भीर ध्यान आकर्षण भएको र हामीले सदनमा यो विषयलाई जसरी कार्यपालिकाले संविधानका खम्बाका रूपमा रहेका संवैधानिक अङ्गहरूमाथि नै प्रभाव पार्न खोज्यो, प्रभावित पार्न खोज्यो र त्यो कुराहरू प्रस्तुतिबाट बाहिर देखियो भने यसको विरोधमा काङ्ग्रेसले आफ्नो सदनमा आवाज नै उठाएको छ र यसमा पार्टीको काङ्ग्रेस पार्टीको पनि गम्भीर ध्यान आकर्षण भएको छ र तपाईँले भने जस्तै हामीले दुई दिनसम्म सदनलाई आफ्ना यी जनतासँग सरोकार भएका विषयवस्तुहरू, संविधानसँग जोडिएका विषयवस्तुहरू, संवैधानिक अभ्याससँग जोडिएका यी विषयवस्तुहरूलाई सरकारलाई खबरदारी गर्नको लागि पनि संसदमा यी विषयवस्तुहरू उठाएका छौँ र उठाइ पनि राखेका छौँ। तर सदनलाई नेपाली काङ्ग्रेसले भरपूर्ण रूपबाट सबभन्दा ठुलो हाम्रो आवाज उठाउने, प्रभावमा पार्ने सबभन्दा ठुलो अवसरको रूपमा रहेको संवैधानिक अङ्ग पनि हो संसद। त्यही भएर नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल रहेको हुनाले यो कुरा पनि बुझेको छ कि हिजोको दिनमा यो हाम्रो संसदीय अभ्यासमा विपक्षी दल कमजोर हुने बित्तिकै संसदीय अभ्यासले गति लिन सकेको थिएन, त्यो कुरालाई पनि हामीले मध्यनजर राखेका छौँ। त्यही काङ्ग्रेस पार्टीले यो विषयमा अत्यन्त गम्भीरतापूर्वक छलफल पनि अगाडि बढाइराखेको छ। कसरी कुन ढङ्गबाट संसदलाई सुचारू गर्न सकिन्छ, अगाडि बढाउन सकिन्छ, सरकारलाई निगरानी राख्न सकिन्छ भन्ने सन्दर्भमा पनि छलफल आन्तरिक रूपबाट भइराखेको छ। हाम्रो भोलि केन्द्रीय कार्य समितिको बैठक पनि छ जसमा बृहत रूपबाट यो
विषय। आजका लागि हामीसँग समय यति नै रह्यो, यो महत्वपूर्ण समयमा हामीसँग कुराकानी गरिदिनु भयो यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, आजको अन्तरसंवादमा हामीले विशेष गरी काङ्ग्रेसले अवरुद्ध गर्दै आएको संसद बैठक र अहिले उब्जिएको भनौँ अहिलेको राजनैतिक तातो विषय ललिता जग्गा प्रकरण र यस सम्बन्धी जोडेर हामीले नेपाली कंग्रेसका सांसद एवं सचेतक पुष्पा भूषालसँग कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि हामी उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।